آیت نمبر 35، یا ایوہ الذین آمنو، اے لوگو جو ایمان لائے ہو، اتقوا اللہ، اللہ سے ڈر جاؤ، وابتغوا الیہ الوسیلہ، اور تلاش کرو اس کی طرف وسیلہ، قرب، وجاہدوا فی سبیلہ لعلکم تفلحون، اور اس کے راستے میں جہاد کرو تاکہ تم کامیاب ہو جاؤ۔ یہاں سے سبق کا آغاز ہے۔ ایک بار پھر ایمان والوں کو ایمان کی نسبت کے ساتھ پکارا گیا کہ تمہارے ایمان کا تقاضا ہے کہ اللہ تعالیٰ کی طرف سے آئی ہوئی رہنمائی سے فائدہ اٹھاؤ اور اپنی زندگی کو ویسا بنا لو جیسا تمہارا رب چاہتا ہے۔ کیا مطالبہ ہے یہاں؟ اتقوا اللہ، اللہ سے ڈر جاؤ۔ تقویٰ کیا ہوتا ہے؟ اللہ سے ڈرنا کیا ہے؟ ایمان لانے کے بعد سب سے پہلا مطالبہ ہی یہاں یہی ہے۔ اب دیکھ رہے ہیں کہ سورت بقرہ سے لے کے یہاں تک کئی بار تقویٰ کی بات آئی۔ کیوں؟ اس لیے کہ تقویٰ ہی وہ چیز ہے جو انسان کو اس دین پہ عمل کرنے کے قابل بناتا ہے۔ اور تقویٰ کیا ہے؟ اللہ کی عظمت کا خیال، اللہ تعالیٰ کی قدرت، اس کے علیم ہونے کا، اس کے بصیر ہونے کا احساس، اپنی اوقات کو پہچاننے کا نام اور اپنی شان کو جاننے کا نام۔ میں کیا ہوں؟ میں کس کی مٹھی میں ہوں؟ میری پیشانی کے بال کس کے ہاتھ میں ہیں؟ میری سب سے بڑی ضرورت کیا ہے؟ کون ہے کہ جس کے بغیر میں جی نہیں سکتی؟ ان ساری چیزوں کا فہم معلوم ہو جائے۔ پچھلے رکوع میں آپ نے دیکھا کہ ڈاکے اور محاربے کی باتیں تھیں، ان سے اگلی آیتوں میں چوری کی آیتیں آ رہی ہیں، چور کی سزا، اور بیچ میں اخلاقیات کا ایک خوبصورت درس، یا ایوہ الذین آمنو اتقوا اللہ، اے ایمان والو اللہ سے ڈر جاؤ۔ یہ ہے قرآن پاک کا خوبصورت انداز تعلیم۔ اگر دیکھا جائے تو اس وقت ہم سورت المائدہ کے قانونی حصے کو پڑھ رہے ہیں کہ جس میں قانون، لا کی تعلیم دی گئی، لیکن صرف سزائیں نہیں دی گئیں بلکہ ساتھ ہی ساتھ وہ ریمیڈیز دی گئیں کہ جن پہ عمل کر کے انسان ان جرائم سے بچ سکتا ہے۔ کبھی بھی کوئی قانون پروف نہیں ہو سکتا یا اس پہ عمل نہیں ہو سکتا جب تک کہ لوگوں کے دلوں میں اس کے لیے قبولیت نہ ہو۔ آج کے دور میں عموماً جب لوگوں کو تعلیم دی جاتی ہے تو بہت خشک طریقے سے، رسمی انداز سے ڈوز اور ڈونٹس میں بات کر دی جاتی ہے، یہ حق باتیں ہیں، وہ ہیں، لیکن قبولیت کی بات نہیں کی جاتی، یا سزا کا، سزائیں تو سنائی جاتی ہیں، ان سے ڈرایا تو جاتا ہے، لیکن دنیا کی سزاؤں تک روک لیا جاتا ہے، آخرت کی فکر نہیں لگائی جاتی کہ اگر تم یہ کام نہیں کرو گے تو دنیا میں تمہارا کیا حال ہوگا۔ اس کے برعکس اسلام نے جذبات کو شامل کیا، دل کی تطہیر اور دل کی پاکی کا خیال کروایا کہ دیکھو اگر تم نے اسلام کے پہلے حکم پہ عمل کر لیا تو پھر دوسرے کو کرنا آسان ہو جائے گا۔ تو لہٰذا پہلی چیز اللہ کا تقویٰ، یا ایھا الذین آمنوا اتقوا اللہ، اے ایمان والو اللہ سے ڈر جاؤ، اللہ کی ضرورت کو اپنی زندگی میں محسوس کرو، اور کیا کرو؟ وابتغوا الیہ الوسیلہ، اور اس کا قرب تلاش کرو۔ یہ دوسرا مطالبہ ہے ایمان والوں سے، اور وہ کیا؟ کہ تم اس کی طرف وسیلہ تلاش کرو، اس کا قرب حاصل کرو۔ سوال پیدا ہوتا ہے کہ وسیلہ کیا ہے، اور اس پوری آیت کی مین چیز جو ہے وہ یہی ہے۔ ہم پہلے لفظ وسیلہ کو دیکھتے ہیں اور پھر انشاءاللہ تعالی اس کی کیا پریکٹیکل فارمز ہیں۔ سمپل معنی کیا جائے تو وابتغوا، ابتغا کیا ہوتا ہے؟ بغا سے، تلاش میں جانا، मुबालगे की हद तक किसी चीज़ को लेना, तलब तड़प अर्ज, जिसको कहते हैं ना एक इंसान की का मुंतहाए नज़र आप ये कह लें, वबतगू इलैहिल वसीला, एक ईमान वाले को उसकी मंजिल दिखाई जा रही है। और वो क्या है? सारी इबादात का खुलासा, सारी तालीमात का खुलासा, सारे दीन को सीखने सिखाने कहने सुनने का खुलासा, हज के एक एक रिचुअल को अदा करने का खुलासा, सारा दिन भूखे रहने और रातों को क्याम करने का खुलासा क्या है? कि वब्तगू इलैहिल वसीला, कि तुम अल्लाह का कुर्ब पालो। लफ्ज़ वसीला अरबी ज़ुबान में कुर्ब के मानों में आता है। वाव सीन लाम इसका रूट है वसल। वसल का माना होता है मोहब्बत के साथ कुर्ब तलाश करना। तो वसीला क्या हुई? जोड़ने वाली चीज़, वो चीज़ जिससे मकसूद हासिल करने के लिए तवस्सुल किया जाए। कुर्ब का ज़रिया, तरीक़ा, मीडियम ऑफ कुर्ब आप कह लें। उर्दू में भी ये लफ्ज़ आता है वसल से, शायरी में तो बहुत ही बोलते हैं ना वसल। वसला स्वाद से हो तो इसका मानी क्या होता है? मुतलकन मिलना, ओनली मिलना, दो चीज़ें मिल गईं, आपने पानी को दूध के साथ मिला दिया तो वसल हो गया। इसी से फिर हमारे यहाँ उर्दू का लफ्ज़ विसाल भी है, फलां विसाल पा गए, फलां का विसाल हो गया, चले गए, ख़त्म हो गए, ठीक है। लेकिन एक छोटा सा बड़ा लतीफ़ सा फ़र्क नोट कीजिएगा कि जब वाव स्वाद लाम के साथ होता है तो सिर्फ मिलने के मानों में होता है, लेकिन जब वाव सीन के माने में होता है तो मोहब्बत के साथ मिलना, कुर्ब के साथ मिलना। और यहाँ वाव सीन लामी है, तो मतलब क्या है? अल्लाह ताला के साथ मोहब्बत के साथ कुर्ब हासिल करो। हमारे यहाँ इस लफ्ज़ की कुछ मिस इंटरप्रिटेशन हुई, और उसकी वजह क्या है कि अरबी ज़ुबान में लफ्ज़ वसीला जिन मानों में है, उर्दू में भी उसी पे सोचा गया। हालांकि हकीकत क्या है कि अरबी और उर्दू के लफ्ज़ वसीला के मानों में बहुत फ़र्क होता है। इसी से हमारे कुछ साथियों को शुबा हुआ और उन्होंने इसको किसी और एंगल से देखा। असल में यहाँ दावत है बंदे को कि रब का कुर्ब तलाश करो, ऐसे काम करो कि तुम रब से जुड़ जाओ। अब देखिए कि इंसान इस ज़मीन पे आया, पहले जन्नतों में बसाया गया, अब ज़मीन पे आ गया, क्यों? कि अब वहाँ जाके रब का कुर्ब पाओ, रब की तलाश करो, रब को पाने के तरीके। अल्लाह ताला अपने वजूद के साथ तो आसमानों पे है, लेकिन तुम ज़मीन पे रह के ऐसे आला काम करो, तुम्हारे ऐसे अजायम हो, तुम्हारे ऐसे बुलंद मकसद हो कि तुम वो काम करके अर्शों वाले रब का कुर्ब पा लो। याद रखिए यहाँ कुर्बत से मुराद जिस्मानी कुर्बत नहीं, वरना तो एक और ही सोच निकल जाएगी, फिर एक और ही तरीका होगा। अगर आप पूछेंगे तो बाद में उसका बता दूंगी आपको कि वो क्या होता है, लेकिन आयत की इब्तिदा में मैं वो बात नहीं करना चाहती। तो यहाँ रग़बत दिलाई गई, जान जिसने दी तुम उसके रास्ते में दे दो, वक्त जिसने दिया वक्त उसको दे दो, माल जिसने दिया उसके रास्ते में लगा दो, औलाद जिसने दी उस औलाद को लगा दो, दुनिया की हर नेमत दे दो, लेकिन खुदा रा अपने रब का कुर्ब पालो। और बंदे को रब का कुर्ब पाने के लिए कुछ करना पड़ता है, बातें नहीं, काम। अल्लाह की कुर्बत का गहरा एहसास, फ़ैनी करीब, उसने तो कह दिया मैं तो करीब हूँ, यहाँ हुक्म दिया अब तुम भी करीब आ जाओ। देखी गई है ये चीज़ कि कोई चीज़ कितनी ही करीब क्यों ना हो, आप कि बिल्कुल हाथ बढ़ाने की बात हो फिर भी पकड़ सकते हैं उसको, लेकिन पकड़ता कोई कब है? जब वो भी तो कोशिश करे। बस आप देखिए कि दरख्तों पे फल लगता है ना, एक तो दरख्त होते हैं बहुत ऊंचे, डालियाँ ऊंची ऊंची हैं, आपका हाथ ही नहीं जाता, लेकिन कभी कभी बिल्कुल नीचे झुकी पड़ी होती हैं डालियाँ, उसमें क्या होता है? बहुत करीब है, लेकिन हाथ तो फिर आपको ही उठाना पड़ेगा, हाथ बढ़ाएंगे तो हाथ में आ जाएगा। यही बात है कि अल्लाह सुबहाना ताला तुम से राज़ी हो जाएगा। अगर तुम्हारे अंदर तकवा आ गया, तुम्हारे ईमान की चौकीदारी हो जाएगी, तुम्हारा ईमान महफूज हो जाएगा, कोई चोर अंदर नहीं आएगा। और जितना तकवा बढ़ता जाएगा, अल्लाह मुझे देख रहा है, कान नकत और आहू की कैफियत महसूस होगी, उतना ही तुम रब का कुर्ब पाने की कोशिश करोगे। और फिर इंसान एक वक्त आता है कि ऐसे काम करने लगता है कि उसकी ज़िंदगी का मिशन ही ये बन जाता है। आप देखें कि दुनिया में अमूमन बहुत सारे लोगों की कुर्बत चाहिए होती है, कोशिशें भी की जाती हैं बचपन से। छोटा बच्चा माँ बाप के करीब रहना चाहता है, माँ ज़रा छोड़ के जाती है ना तो बच्चा रोने लगता है। कोई सल्लाह के बंदे को पूछे तुम्हें क्या हुआ, दूसरे ने तो तुम्हें और भी मोहब्बत से उठाया, वो तो और मुख्तात है कि ये मेरा बच्चा नहीं किसी और का बच्चा है, मैं इसको सख्त हाथ न लगाऊं। लेकिन देखिए, ज़रा माँ की गोद से बच्चे को हटाएं तो बच्चा चूँ 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 शुरू हो जाता है, छोटा सा बच्चा। और फिर माँ बड़ी अदा से, बड़े लाड से, प्यार से कहती है इसको बड़ी पहचान हो गई है, इसको मेरा पता चल गया है। कुर्बान जाए उस ज़ात पे कि जो एक छोटे से बच्चे को माँ की कुर्ब की बात तो सिखा दे, उसको तो माँ की पहचान हो जाए। लेकिन एक बंदा जूं ही बढ़ता जाए, जितना उसका कद बढ़ता जाए, जितनी उसकी अकल बढ़ती जाए, जितना उसका शऊर बढ़ता जाए, जितनी अल्लाह की नेमत उस पर बढ़ती जाए, उतना ही वो अपने रब की पहचान छोड़ दे। खुतिल अल इंसान मा अकफरा मिन अय्यि शयइन खलका। अल्लाह कहते हैं कि इंसान तो मारा जाए, ये तो मार दिए जाने के लायक है, यानी एक प्यार का अंदाज़ है, कुछ सही मारने वाली बात नहीं है। यानी इस इंसान को क्या हो गया है, कैसे कुफर करता है। एक चीज़, एक वक्त था इंसान दुनिया में आने के लिए अल्लाह का मोहताज था, फिर कदम नहीं उठा सकता था, बैठ नहीं सकता था, लेट ही रहता था, खा नहीं सकता था, नाक पे बैठी मक्खी नहीं उड़ा सकता था, और देखो सर अब बड़ा हुआ तो कैसे कुफर कर रहा है, कैसे कहते कि मुझे रब की ज़रूरत नहीं। तो यहाँ अल्लाह ताला ने हम सबको उस जन्नत में जाने से पहले इस दुनिया को जन्नत बनाने का नुस्खा बता दिया। दो आलम से करती है बेगाना दिल को, अजब चीज़ है लज्जत आशनाई। वो जन्नत भी जन्नत इसीलिए है कि वो रब के करीब की जगह है। और रब्बिबनी ली इंदका बैतन फिल जन्ना, ए अल्लाह मेरे लिए अपने करीब ही जन्नत में घर बना दे। ये दुनिया कब जन्नत बनती है, जिसे दुनिया में रब की कुर्बत मिल गई, रब की मार्फत मिल गई, फिर उसकी ज़िंदगी खूबसूरत ज़िंदगी होने लगती है, फिर तन्हाई तन्हाई नहीं लगती, उदासी नाम की कोई चीज़ उसकी ज़िंदगी में नहीं रहती, गम गम नहीं, दुख दुख नहीं, अंधेरे में भी डर नहीं लगता, उसके अंदर एक ठंडक, एक खुशी, उसका दिल लड्डू फूटता है। और फिर ला खौफुन अलैहिम वला हुम यहज़नून, वो ला खौफ और ला खुजन हो जाता है, ना खौफ रहता है किस बात का, मुस्तकबिल में क्या होगा, और ना माजी का गम रहता है कि क्या हुआ था, पिछली ज़िंदगियों में नहीं जीता, आगे जिलता है, आगे जाता है। जब इतने फ़ायदे हम सुनते हैं इस बात के कि अल्लाह का कुर्ब मिले, तो एक दम सवाल पैदा होता है कैसे, क्योंकि इंसान की तड़प है ना, फितरत है। कोई आपको रग़बत दिलाता है ना, फलां चीज़ बड़ी अच्छी है, फलां बहुत अच्छा काम है, तो आप फौरन उसके बाद पूछते अच्छा कैसे, क्या करूं, फिर उसके लिए क्या करना पड़ता है, कितने की है, कहां से मिलेगी, अच्छा वो चीज़ कहां है, कहां हो रहा है ये काम, मैं भी जाऊं, फौरन पूछते हैं ना। तो यहाँ इंसान की इसी तबीयत का ख्याल रखते हुए अल्लाह ताला ने फरमाया कैसे, वजाहिदू फी सबीलिही, और मेहनत करो उसके रास्ते में, जिहाद करो उसके रास्ते में। क्यों करें, लअल्लकुम तुफ्लिहून, ताकि तुम फलाह पाओ। फलाह पाना क्या है यहाँ असल में, कि तुम्हें रब का कुर्ब मिल जाए, तुम अल्लाह ताला के कुर्ब को पालो, तुम अल्लाह ताला के करीब हो जाओ। तो गोया के एक एजेंडा दे दिया उम्मत मुस्लिमा को, अल्लाह का कुर्ब पाना चाहते हो, अल्लाह की निगाहों में बड़ा बनना चाहते हो, तो उसका तरीका क्या है, मेहनत جاہدو فی سبیلہ، محنت کرو، ایک مشنری زندگی گزارو. اور جہاد آپ کو معلوم ہے کہ اللہ کے دین کے دفاع کی کوششیں، یہ قتال کے ذریعے سے ہوتا ہے جب دشمنوں کے خلاف تلواریں اٹھتی ہیں، اور یہ اخلاق کے ذریعے سے ہوتا ہے جب مسلمان کہیں حاکم بن جاتے ہیں تاکہ لوگوں کو بتائیں کہ مسلمان کون ہوتا ہے، اور یہ معاملات کے ذریعے سے ہوتا ہے جب مسلمان اپنے ارد گرد رہنے والوں سے اچھے معاملے کرتا ہے تاکہ اس کے اس عمل کو دیکھ کے اس کے ساتھ بیٹھنے والے اسلام کی طرف مائل ہوں، اور یہ قلم کے ذریعے سے ہوتا ہے جب کچھ خوش قسمت لوگ اللہ کے دین کے اس سورس کو بچانے کی کوششوں میں لگ جاتے ہیں، کتاب اور سنت کے اس خزانے کو اپنی نوٹ بکس میں چھپا کے اپنے دلوں کے اندر بند کرنے کے لیے تیار ہو جاتے ہیں کہ ہم نے اس علم کی حفاظت کرنی ہے، اس ورثے کی حفاظت کرنی ہے جو اللہ کے نبی صلی اللہ علیہ وسلم نے ہمارے لیے چھوڑا. کتنا آسان ہے، کوئی مشکل ہے اس راستے میں؟ کچھ بھی تو مشکل نہیں. اب دیکھیے کہ ایک ایمان والے کے لیے سب سے بڑی چیز اللہ کی قربت ہے. اب چیک کریں اپنے دل کو، ساری چیزوں کو اپنے ذہن سے اتار دیں، لائٹ مائنڈڈ ہو کے، کوئی کام نہیں، کوئی کسی کا پریشر نہیں، کوئی بچوں کی بات نہیں، کوئی سسرال کے جھگڑے نہیں، سارے دنیا کے چھوٹے چھوٹے مسئلوں کو الگ کریں، پانی کے بل نہیں، بجلی کے بل نہیں، کیونکہ بعض دفعہ ہم یہ چھوٹی چھوٹی الجھنوں میں اتنا الجھتے ہیں کہ ہمیں اصل مقصد ہی بھول جاتا ہے. آپ نے کئی دفعہ یہ نوٹ کیا ہوگا، اب بڑے اہم کام کے لیے کمرے میں جاتے ہیں کچھ لینے، اور وہاں جا کے دیکھتے ہیں یا تو کوئی ڈسٹریکٹنگ چیز پڑی ہوتی ہے، یا دو بچے جھگڑ رہے ہوتے ہیں، آپ ان کی صلاح کرانے لگتے ہیں، پھر بعد میں آپ کو کافی عرصے کے بعد یاد آتا ہے، اوہو میں کیا کرنے آئی تھی، دیکھو کھانا تو جل گیا ہوگا. ایسا ہوتا ہے نا، بعض دفعہ دنیا میں بھی ایسے ہی ہوتا ہے، بڑا مسئلہ جو تھا وہ بھول جاتا ہے چھوٹے چھوٹے مسئلوں میں، بڑی طلب کی چیز بھول جاتی ہے چھوٹی چیز کو لینے میں. بعض دفعہ آپ کو بڑی اچھی چیز لینے جاتے ہیں، وہ ایک ہی ہوتی ہے، وہاں آپ فٹافٹ پہنچتے ہیں، لیکن اس سے پہلے آپ پہنچیں، راستے میں آپ کو کوئی ریک پہ رکھی ہوئی چھوٹی سی چیز کو ڈالر دو ڈالر کی دکھتی ہے، سیل کا سائن دکھ جاتا ہے، بائی ون گیٹ ون فری دکھتا ہے، آپ وہاں کھڑے ہو جاتے ہیں، اور اتنی دیر میں کوئی دوسرا جا کے اس ریک سے وہ آخری چیز اٹھا لیتا ہے، پھر آپ کہتے ہو میں نے کیا کیا، دیکھو کیا لینے آئی تھی، کیا لیا، افسوس، حسرت، حالانکہ کیا ہے، ابھی نہیں تو کل پھر کوئی آ جائے گی اور سیل پہ. لیکن دنیا کی سب سے قیمتی چیز اللہ کی قربت، یہ قربت اپنی اصل شکل میں، کامل صورت میں، محسوس کرنے کی کیفیت کی صورت میں آخرت میں ملے گی. اور صحیح روایات سے یہ بات ملتی ہے کہ قیامت کے دن اللہ سبحانہ تعالیٰ جنتیوں کے بہت قریب ہوگا، ان کو اپنا دیدار کروائے گا، ان سے ملاقات ہوگی، باتیں ہوں گی، جس کی تفصیلات کا یہاں ذکر نہیں، اشارہ ہی کافی ہے. وہاں حقیقت میں جسمانی قربت ہوگی، آمنے سامنے بیٹھیں گے، اللہ کی ملاقات ہوگی. لیکن اس دنیا میں اس کو پانا ہے تو اعمال کے ذریعے پانا ہوگا. کسی بندے کا عمل ہے جو اس کو اللہ کے قریب کرتا ہے، ایک کتنا لطیف سا احساس اس کو ہونے لگتا ہے، اس کو اس کام کا تجربہ ہونے لگتا ہے دنیا میں. اور یہ کب ہوتا ہے؟ جب کوئی کام آپ خالص اللہ کے لیے کرتے ہیں، اونلی فار اللہ تعالیٰ، فار گاڈ سیک، فار اللہ سیک، پھر اس کو دنیا میں وہ محسوس ہونے لگتا ہے کہ واقعی اسی طرح کل قیامت کے دن بھی میں اللہ تعالیٰ کو پاؤں گی، اور میں بتاؤں گی کہ اللہ تعالیٰ میں نے یہ کام صرف آپ کے لیے کیا تھا. اور اس میں بعض دفعہ انسان کو وہ کام بھی کرنے پڑتے ہیں جو آپ کی ذات کے بت کو توڑ کے رکھ دیں، چور چور کر دیں، پیس کے رکھنا پڑتا ہے اپنی شخصیت کو، آپ کو اپنے آپ کو پورا میرینیٹ کرنا پڑتا ہے کہ میں کیا ہوں، چھوڑو مجھے تو اپنے رب کا قربان ہے، مجھے تو اپنے رب کی رضا چاہیے. اور یہاں اس کے دو راستے، تقویٰ اور جہاد، ڈرنا اور جد و جہد کی سطح پر اللہ کا پرستار بننا. انسان کی زندگی میں ایسے بہت سے لمحات آتے ہیں کہ وہ اپنے آپ کو حق اور ناحق کے درمیان کھڑا ہوا پاتا ہے، حق کی طرف بڑھنے میں اس کی انا ٹوٹتی ہے، اس کی دنیاوی مصلحتوں کا ڈھانچہ بکھرتا ہوا دکھتا ہے، جبکہ غیر حق یا نا حق کا طریقہ اختیار کرنے میں اس کی انا قائم رہتی ہے، اس کی مصلحتیں پوری طرح محفوظ دکھائی دیتی ہیں۔ ایسے وقت میں پھر جو بندہ اللہ سے ڈرے اور ساری باتوں کو پیچھے ڈال کے اپنے رب کا دامن پکڑ لے، ہر مشکل ہر ناخوشگواری کو جھیل کر اللہ کی طرف بڑھے، تو یہی ہے وہ چیز جو بندے کو رب کا قرب دیتی ہے۔ اس کا نقد تجربہ انسان کو ان لطیف احساسات کی صورت میں اس دنیا میں ہونے لگتا ہے جو اللہ سے محبت والوں کے دل کے اندر ایک ٹھنڈک کی صورت میں ہوتی ہیں۔ لیکن اس کے برعکس وہ لوگ جو تقویٰ اور جہاد کا دامن چھوڑ دیں، اس راستے پہ چلنے کو تیار نہ ہوں، تو گویا کہ پھر اس وقت وہ اللہ کا انکار کرتے ہیں۔ اور ایسے ہی لوگوں کے لیے اللہ تعالیٰ نے اگلی آیتوں میں کہا، ان الذین کفروا، بے شک وہ لوگ جنہوں نے کفر کیا، لو ان لہم ما فی الارض جمیعا، اگر وہ سب کچھ ہو جو زمین میں ہے سارے کا سارا، صرف اتنا ہی نہیں، ومثلہ معہ، اور اس کے ساتھ اتنا ہی اور، یعنی جتنا اس دنیا میں ہے اتنا ہی اور ہو، یعنی یہ دنیا دگنی ہو جائے، پھر کیا ہوگا؟ لیفتدوا به من عذاب یوم القیامہ، تاکہ وہ فدیے میں دے دیں قیامت کے دن کے عذاب کے بدلے میں، رنسم، رنسم بولتے ہیں غالباً اس کو، کہ یہ لے لو اور مجھے چھوڑ دو، یہ لو اور یہ چھوڑ دو، کیا ہوگا؟ ما تقبل منہم، ہرگز نہیں ان سے قبول کیا جائے گا، ولہم عذاب علیم، اور ان کے لیے دردناک عذاب ہے۔ عذاب میں ان کے دل کی کیفیت کیا ہوگی؟ اس کا ذکر اگلی آیت میں کیا، یریدون یخرجوا من النار، وہ ارادہ کریں گے کہ وہ آگ میں سے نکل جائیں، لیکن وما هم بخارجین منها، حالانکہ وہ نہیں ہے اس سے نکلنے والے، ہا کی ضمیر نار کی طرف ہے، اسی لیے مؤنث ہے، فیمیل ہے، اور کیا ہے؟ ولہم عذاب مقیم، اور ان کے لیے قائم رہنے والا عذاب ہے۔ یہ دو کردار پیش کیے گئے، پہلی آیت میں ایمان والوں کو اللہ سے ڈرنے اور جہاد کی رغبت دے کے اللہ کا قرب پانے کی دعوت دی، دوسری آیت میں بنیادی طور پر اسی قرب سے دوری رکھنے والوں کا انجام بتایا گیا۔ جب آپ نے اپیرنٹلی ان دو آیتوں کو دیکھا ہوگا تو آپ کو لگ رہا ہوگا کہ یہ بالکل دو مختلف موضوع کی آیات ہیں، لیکن اب امید ہے کہ آپ کو ان کا ربط ملا ہوگا کہ وہ لوگ کیسے دنیا میں جیتے ہیں جو اللہ کا انکار کرتے ہیں، اور وہ لوگ جو اللہ کے حکموں کا انکار کرتے ہیں، اللہ کی قربت کا انکار کرتے ہیں۔ کہا کہ وہاں کچھ بھی نہیں پلے گا ان کو، یہ تو میں نے دونوں آیتوں کا ربط ملایا۔ اب چلتے ہیں لفظ وسیلہ پہ مزید تھوڑی سی بات کرنے کے لیے، اس لیے کہ اس کی بہت ہی خوبصورت تفصیلات ہمیں ملتی ہیں اللہ کے نبی صلی اللہ علیہ وسلم کی صحیح احادیث کی روشنی میں۔ میں بات شروع کروں گی اس موضوع پہ علامہ آلوسی ہیں، بہت معروف ایک عالم گزرے ہیں، اور تفسیر روح المعانی، یہ عربی کی تفسیر ہے، ان میں ان کا ایک قول ہے جو انہوں نے وسیلہ کے لیے یعنی اس لفظ کی ڈسکرپشن کی ہے، تو انشاءاللہ میں وہ سامنے رکھوں گی، پھر اس کو ہم مختلف طریقے سے دیکھ لیتے ہیں، اور باقی مجھے امید ہے کہ ساری چیزیں اسی میں آئیں گی۔ جی، حوالہ نوٹ کر سکتے ہیں آپ لوگ، علامہ آلوسی ہیں، اور تفسیر کا نام ہے تفسیر المعانی، اردو میں اویلیبل نہیں ہے، عربک میں ہے، آپ خود بھی دیکھنا چاہیں تو اس میں یہ دیکھ سکتے ہیں۔ کہتے ہیں کہ وسیلے کی تین اقسام ہیں، وسیلہ تین قسموں کا ہوتا ہے، کون کون سا؟ نمبر ایک، پہلی قسم ہے وسیلہ بمانی توسل، وسیلہ بمانی توسل، اردو میں توسل لکھ رہے ہیں تو تا واو سین لام ہے، لیکن میں چاہوں گی کہ آپ واو پہ زبر ڈال کے सीन पे इशादा ज़बर ज़रूर डालें, वरना हो सकता है कि बाद में जब आप कुछ अरसे के बाद अपना ही लिखा हुआ पढ़ें तो आप इसको तोसल पढ़ दें या तूसल पढ़ दें। तो प्रोनाउंसिएशन बहुत ज़रूरी होता है किसी भी चीज़ को समझने के लिए। वसीला बमानी तवसल, ये क्या है? तकर्रुब बितवाती वल इबादात, अरबी लफ्ज़ मैंने जान के बोले ताकि आप थोड़ा सा अब इसको भी समझने की और इसको सुनने की आदत डालिए। तकर्रुब कुर्ब पाना, अल्लाह का कुर्ब तलब करना, कैसे? बितवाती इताअत के ज़रिए, इताअत फरमाबरदारी सबमिशन जिसको आप कहते हैं, वल इबादात और इबादत के ज़रिए। ठीक है, इसको कुछ और लफ्ज़ों में भी कहा जाता है, वो भी बोल देती हूँ अरबी में, शायद किसी को फ़ायदा दे दे। अल वसीलता क्या होता है? एक और अरबी तफसीर है, उसमें से एक कोटेशन आपको लिखा रही हूँ। अज़ुल्फ़ा बिफ़िल तौआती व तर्किल मासी, एक एक लफ्ज़ को देख लेते हैं। वसीला क्या है? ज़ुल्फ़ा, ज़ुल्फ़ा क़ुर्बत को कहते हैं, करीब पाना, क़ुर्बत पाना। ज़ुल्फ़ा करीब होना बिफ़िल तौआती इताअत के फ़ेल के ज़रिए, व तर्किल मासी और गुनाहों को छोड़ने के ज़रिए। ये आता है वसीला बमानी तवस्सुल। इसमें क्या आता है? यानी इंसान अल्लाह का कुर्ब पा सकता है तौबा इस्तग़फ़ार के ज़रिए, इबादात के ज़रिए, बातों को मान के, अल्लाह ताला का ज़िक्र करके, उससे दुआएं मांग के, सदका खैरात करना, यानी हर नेकी बंदे को रब का कुर्ब देती है। और एक रिवायत में तो ख़ास तौर पे नमाज के लिए ये लफ्ज़ भी आते हैं कि अस्सलातु क़ुरबानियतु लिकुल्ली मोमिन, नमाज ईमान वाले के अल्लाह से कुर्ब का ज़रिया है। ठीक है, तो वसीला के जो तीन मानी हैं, पहला मानी क्या हमने देखा? वसीला बमानी तवस्सुल, मुख्तसरा नोट कर लें, फिर तीनों को इकट्ठा हम देख सकते हैं। इस मानी पे सब उलमा का इत्तेफाक है, कोई शक नहीं करता इस पे कि ये सही है कि नहीं। सब कहते हैं कि हकीकत है, इंसान जितना अल्लाह ताला की इबादत करता है उतनी ही उसको उससे ठंडक मिलती है और वो करीब हो जाता है अल्लाह ताला के। अपनी और आम दुनिया में भी देखिए, जो आपकी बात मानता है वो आपके करीब हो जाता है ना, तो फिर इंसान अल्लाह की बात माने या अल्लाह की इताअत करे या अल्लाह ताला के लिए इबादत करे, उसके हुक्मों को पूरा करे, तो फिर ये कैसे हो सकता है कि अल्लाह ताला फिर उससे राज़ी ना हो और उसको अपने करीब ना करे। ये तो थी पहली किस्म। दूसरी किस्म लिखते हैं तवस्सुल बिल मखलूक, तवस्सुल बिल मखलूक, यानी वसीले की दूसरी किस्म क्या है? कल वसीलतु क्या है? तवस्सुल बिल मखलूक। तवस्सुल वही लफ्ज़ है जो ऊपर गुज़रा, करीब होना बिल मखलूक, मखलूक के ज़रिए से, मखलूक को किसी को अंदर डाल दिया जाए ताकि बंदा रब के करीब हो। इसमें क्या कुछ आता है? मसलन मुसलमानों से दुआ की दरख्वास्त करना कि आप मेरे लिए दुआ कीजिए, और शरण इसमें कोई कबाहत नहीं है कि एक शख्स ज़िंदा है, होश में है, समझदार है, और आप उससे कहते हैं कि आप मेरे लिए दुआ कीजिए। हर एक से कर सकता है इंसान, ख़ास तौर पे जो लोग दीनदार हैं आपकी निगाहों में, नमाजी हैं, हज पे जा रहे हैं, उम्रे पे जा रहे हैं, जिहाद के लिए निकले, इल्म के रास्ते पे हैं, आप इनसे दुआ कर सकते हैं। और जिससे दुआ की दरख्वास्त की जाए उसे कबूल भी करना चाहिए। हमारे यहाँ अमूमन ऐसा होता है कि किसी को दुआ के लिए कहा जाता है तो अगला आगे से कहता है, नहीं 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 मैं कैसे करूँ, मेरी कैसे मानी जाएगी। नहीं, आपको किसी ने कहा नकद ही दे दें, आप रखें ही ना सर पे, फ़ौरन कह दें अल्लाह ताला आप पे रहमत करे, अच्छा मैं आपको अभी देती हूँ और इंशाल्लाह अल्लाह ने चाहा तो बाद में भी कहूँगी। ठीक है, फिर इसमें आप देखिए कि बड़ा छोटे को भी दुआ के लिए कह सकता है, नेक बद को भी कह सकता है, इवन जिसको आप बुरा समझते हैं उसको भी कह सकते हैं। कोई नहीं जानता कि अल्लाह ने किसकी सुननी है, और किसी का इसमें फिर एक थोड़ी सी ज्यादती हम लोग ये कर देते हैं कि ये सोच लेते हैं कि दीनदारों से कराई तो बस कबूल हो के ही रहेगी, मौलवी साहब ने कर दी तो पूरी हो जाएगी। ऐसा नहीं है, किसी से ये वादा नहीं है कि तुम्हारी ज़रूर सुनूंगा। उसकी ज़ात है वो जिसकी भी सुने ना सुने, उसने नबियों की भी नहीं सुनी। हज़रत सुलेमान अलैहिस्सलाम बेटा मांगते रहे, नहीं मिला, जब अल्लाह ने चाहा होगा तभी मिला होगा। ये उसकी शान है, कोई नहीं कह सकता कि नेक की कबूल है और बद की नहीं। बाज़ दफ़ा बद की अल्लाह जल्दी कबूल करता है, एक आजमाइश होती है कि देखो इसकी सुनी है फिर भी ये मेरी तरफ़ आता है कि नहीं आता। तो ये गैब के मामले हैं, लेकिन हमारा काम क्या है मुख्तसरन कि हम दुआ की दरख्वास्त कर सकते हैं, किसी से भी कर सकते हैं, लेकिन ये गुमान नहीं कर सकते कि इसकी दुआ ज़रूर कबूल होगी। ये छोटा सा फ़र्क नोट कीजिएगा, ठीक है। हज़रत ईसा अलैहिस्सलाम के बातों में से एक बनी इसराइली रिवायत थी, तो मैं सुन रही थी, तो उसमें था कि एक दफ़ा एक शख्स था, तो उसने कोई ऐसा गुनाह किया, तो कहा गया कि इसको वो शख्स पत्थर मारे जिसने कोई गुनाह ना किया हो। तो कोई भी नहीं आगे बढ़ा, कोई है ऐसा जो ये कहे कि मैंने कोई गुनाह नहीं किया? जो ये कहता है ना मैंने कोई गुनाह नहीं किया या मेरे अंदर कोई कमी नहीं, वो मेरा ख्याल है कि सबसे झूठा शख्स है दुनिया का। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने तो ख़ुद इसकी रिवायत कायम की, आप नबी थे, आपको किसकी दुआओं की ज़रूरत थी? आप जो मांगते अल्लाह ताला दे सकते हैं, लेकिन इसके बावजूद आप हज़रत उमर रज़ी अल्लाह ताला अन्हु से कहते हैं, जब वो उम्रे के लिए जा रहे थे या हज के लिए, तो आपने फ़रमाया फ़ला तनसाना या अखी मिन दुआइक, बस हमें ना भूलना ए मेरे भाई अपनी दुआओं में। कितना प्यारा अंदाज़ है मोहब्बत। इसी तरह उवैस करनी के बारे में आता है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को ज़िंदगी में नहीं देख सके, मिले नहीं, लेकिन आपने उनके बारे में फरमाया कि मेरे बाद उवैस करनी आएंगे, जब वो आएँ तो उनसे दुआ की दरख्वास्त करना। अब ये बात हज़रत उमर रज़ी अल्लाह ताला अन्हु ने तो पल्ले से बांध ली, टो में लगे रहते ढूंढते कि कब उवैस करनी आएंगे। पता चला कि यमन से करन कबीले का एक काफ़िला आया है। अब ढूंढते हुए इतने लोगों में लाखों के मजमे में कोई दिखता थोड़ी है, ढूंढते ढूंढते एक शख्स उवैस को देखा और अल्लाह के नबी सल्लम की बताई हुई निशानी जो थी उससे पहचान लिया। इनकी गालिबन कलाई में कोई निशान था, उससे पहचाना। फिर उन्हें कहा कि मेरे लिए दुआ करो, तो उन्होंने कहा कि आप अल्लाह के नबी के सहाबी, मैं आपके लिए दुआ करूं? कहा ये मेरा हुक्म नहीं है, ये अल्लाह के नबी का हुक्म है, उन्होंने कहा था कि वो ऐसे दुआ कराना। तो मिलती है ये बात, हमें नहीं पता आज ये जो टूटी फूटी इबादत की हमें तौफीक मिल रही है ना, ये किसी की दुआ लगी होगी। हो सकता है अगर हम लोगों की दुआ ना लेते तो आज यहाँ बैठने की बजाय कहीं और बैठे होते। ये दुआएं रंग लाती हैं, दीन की महफिलों में इंसान दुआओं से बैठता है, और गुनाह की महफिलों में इंसान बाज़ दफ़ा माओं की बद दुआओं से बैठता है, जैसे जुरैज के साथ एक वाक़या हुआ। तो लिहाजा ये सारी चीज़ें इंसान को मिल जाती हैं। अब यहाँ तो ये बात काफ़ी हो गई कि अल्लाह ताला का कुर्ब हासिल किया जाए मखलूक के ज़रिए। इसी का एक और अमली इजहार हज़रत उमर रज़ी अल्लाह ताला अन्हु के एक फ़ेल से मिलता है। इनके दौर में कहत हुआ, तो इन्होंने उस मौके पे एक दुआ की थी, और उस दुआ का ख़ुलासा क्या था, अरबी में नहीं लिखा रही ताकि आप पे बोझल ना हो, सिर्फ ख़ुलासे पे कि इन्होंने कहा कि ए अल्लाह, जब तक नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ज़िंदा थे तो हम उनसे दुआ करवाते थे, अब वो हमारे बीच में नहीं रहे तो हम आपसे अल्लाह के नबी के चचा के ज़रिए से दुआ कराते हैं तो आप बारिश बरसा दें। तो इस पे कहते हैं कि बारिश हो गई। अब आप गौर कीजिएगा, जिस वक्त अल्लाह के नबी के चचा की बात की गई उस वक्त नबी सल्लम की कब्र तो मौजूद थी ना मदीना में, चले जाते ये कह देते अल्लाह के नबी की कब्र के हवाले से, नहीं ज़िंदगी में मौजूद थे लेकिन अब नहीं, जो ज़िंदा है उसके लिए हो सकता है, ठीक है। और ये भी जहन में रखिएगा कि ये लफ्ज़ वसीले का दो जगह कुरान पाक में ज़िक्र आया है, यानी वसीले का ज़िक्र एक तो यहाँ है और दूसरा इंशाल्लाह सूरत बनी इसराइल में आप पढ़ेंगे, ठीक है। तो ये बात पता चल गई, वाज़े हो गई कि ज़िंदगी ज़िंदगी में किसी के सामने ऐसी बात हो सकती है और इस तरीके से इस काम को किया जाएगा। अब यहाँ तक भी कोई शुबा नहीं, ये दोनों बातें बहुत अच्छी हैं। पहले जो अमल है उसके अंदर इंसान अपनी नेकियों को ला सकता है, ठीक है, अपने हर अमल को कर सकता है, उसको भी हम थोड़ा सा बाद में देखेंगे इंशाल्लाह। अब तीसरी किस्म को देख लेते हैं इसी इन्हीं की तारीफ़ की रोशनी में, वो क्या है कि अल्लाह के सामने किसी को वास्ता बनाकर पेश करना, गोया के अल्लाह पर कसम खाना। मसलन, ए अल्लाह मैं तुम्हें फलां का वास्ता देता हूँ, फलां के वास्ते से तुझे दुआ मांग तेरे से दुआ मांगता हूँ। मसलन जैसे लोग नबी सल्लल्लाहु अलैहि वसल्लम का वास्ता देते हैं या उनका वसीला देकर दुआ करवाते हैं, ये है वो कंट्राडिक्ट्री इशू जिस पे लोग परेशान होते हैं और बाज़ दफ़ा इतने एक्सट्रीम पे चले जाते हैं कि इतनी मामूली बातें जिसमें असल हकीकत को जाने बगैर कूद पड़ते हैं और एक दूसरे पे कुफर और शिर्क के फतवे लगा देते हैं। ये बड़ा रकीक मौजू है जिसमें मैं बात करने लगी हूँ। अल्लाह ताला से दुआ करूँगी कि अल्लाह ताला मेरी ज़ुबान से हक निकलवाए और हक़ के सिवा कुछ ना निकलवाए, और जो बात भी कहूँ वो ठीक कहूँ और जो ठीक नहीं वो मेरी ज़ुबान से निकले ही ना। देखिए कि अगर आप इस बात को कि अल्लाह के नबी के वसीले से या बुज़ुर्गों के वसीले से या इमामों के वास्ते से या फलां और फलां के वास्ते से करें, तो फिर इसकी फिर आगे दो मुख्तलिफ सूरतें होती हैं। मसलन अगर आप ये सोचते हैं कि मैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत करता हूँ, ठीक है, अब नेक लोगों से मोहब्बत इबादत है ना, अल्लाह के नबी ने ख़ुद सिखाई कि अल्लाहुम्मा इन्नी अस्अलुकल हुब्बका व हुब्ब मन युहिब्बुका वल अमल अल्लज़ी युबल्लिगुनी हुब्बक, ठीक है, उसका मफहूम यही है कि अल्लाह मैं तेरी मोहब्बत चाहता हूँ और उनकी मोहब्बत चाहता हूँ जो तुझसे मोहब्बत करें और उन अमलों की मोहब्बत जो तुझे पसंद है या तेरे करीब करें। तो अब इसमें देखिए कि नेक लोगों की मोहब्बत जब इस नीयत से है कि अल्लाह का कुर्ब मिले तो कोई हर्ज नहीं है। किसी नेक इंसान से मोहब्बत करना एक इंसान के ईमान का तकाजा है, क्योंकि अलमरु मा मन अहब, बंदा उसी के साथ होगा जिससे मोहब्बत करेगा। पहले ही पारे में अल्लाह ताला ने यह हकीकत खोल दी थी जिब्राईल अलैहिस्सलाम के नाते से कि जिसने जिब्राईल से दुश्मनी की अल्लाह उनका दुश्मन है, और रिवायत कोट कराई थी कि मन आद अली वलीजन, जिसने मेरे किसी दोस्त से दुश्मनी का इरादा किया उसने मुझे जंग के लिए पुकारा, ठीक है। तो अब अगर इस तीसरी बात को हम इस तरह सोचते हैं कि भाई मुझे अल्लाह के नबी से प्यार है, मुझे अल्लाह तेरे नबी से बड़ा प्यार है, तू इस प्यार को अगर कबूल करता है पसंद करता है तो मेरी इस दुआ को कबूल कर ले, तो इंशाल्लाह ताला दुरुस्त है। इसमें भी आप गौर करें कि आपने अल्लाह के नबी की ज़ात को नहीं अपनी नबी सल्लम से मोहब्बत को दलील बनाया और ये आपके अमाल में से आ गया, और अमाल का वसीला दिया जा सकता है। इसकी अभी आपको मैं एक एग्ज़ाम्पल भी दूंगी आगे जाके, तो आप मज़ीद इसको खुल के समझ जाएंगे, ठीक है। तो अगर कोई इस तरह से दुआ मांगे कि अल्लाह के नबी से मेरी मोहब्बत तुझे पसंद है तो मुझे कर दे, तो ये बात मुख्तलिफ है। इसी तरह फिर सहाबा से मोहब्बत, मुहद्दिसीन से मोहब्बत, किसी नेक बंदे की नेकी की वजह से उससे अगर मोहब्बत है तो, ये नहीं कि किसी नेक बंदे की करामत की वजह से अगर उससे मोहब्बत है, वो नहीं बात होगी, ठीक है। या इंसान इस तरह बात कर सकता है कि अल्लाह तू जानता है कि मैं गुनाहगार हूँ लेकिन इस गुनाह के बावजूद मुझे तेरे नबी से बड़ी मोहब्बत है और अपनी इस मोहब्बत के अमल के ज़रिए तुझसे दुआ मांगता हूँ, तो इंशाल्लाह इसमें कोई हर्ज नहीं। लेकिन ये बहुत गौर से देखने की चीज़ है, और यहाँ आप लफ्ज़ वसीला के लफ्ज़ी माने को जहन में रखिएगा जो शुरू में बता दिया कि मोहब्बत के साथ कुर्ब हासिल करना। अगर लफ्ज़ मोहब्बत को निकाल देंगे ना तो कैफियत बदल जाएगी। ये चीज़ तो हो गई एक तरफ। दूसरी चीज़ क्या होती है इस रंग में जिसको सोचा जाए, मसलन ये कहना कि ये बंदा नेक है और ये इतना नेक है कि अल्लाह इसकी कभी वापस नहीं करता बात, जो ये कह देता है अल्लाह मान लेता है। और ये कुछ लोग कहते थे, मुशरिकीने मक्का का ये अकीदा था کہ وہ اللہ کو مانتے تھے لیکن ساتھ ساتھ اپنے بزرگوں کو بھی مانتے، اپنے بڑوں کو بھی مانتے، اور ساتھ کہہ دیتے کہ دیکھو تم بڑے ہو، اللہ اتنا بڑا ہے، ہم ڈائریکٹ اللہ تک جا نہیں سکتے بلکہ تمہارے ذریعے سے جائیں گے۔ اور یہ عقیدہ اس دور میں گھڑ لیا گیا تھا، بلکہ ان کے انہی بڑوں نے یہ عقیدہ ان کو سکھا دیے کہ دیکھو پہلے تم ہمیں خوش کرو، یعنی نذرانے دو، ہماری نظر نیاز مندیاں کرو اور ہمارے آگے اپنے ہاتھ رکھ دو، تم ہمیں خوش کرو، ہم اللہ کو تم سے خوش کروا دیں گے۔ تو یہ نظریہ تھا مشرکین مکہ کا۔ افسوس کی بات ہے آج مسلمانوں میں بھی کچھ لوگوں میں یہی خیال آ گیا، کمانے کے ڈھنگ ہے، کھانے پینے کی باتیں ہیں، تم ہماری مٹھی گرم کرو، ہم نعوذ باللہ اللہ کی مٹھی گرم کر دیں گے، کھلا مجھ تجھے فلاں کا واسطہ۔ اس صورت میں تو سراسر غلط ہے، کوئی گنجائش ہی نہیں ہے۔ اسی دوسرے نظریے کا ایک دوسرا رخ بھی دیکھیے، بعض لوگ یہ سوچتے ہیں کہ فلاں بزرگ یا فلاں بڑا یا ایون نبی صلی اللہ علیہ وسلم بھی، وہ اتنے بڑے ہیں، اتنے پہنچے ہوئے ہیں کہ اللہ ان کی بات کو قبول کرنے پر مجبور ہے، اللہ از باؤنڈڈ، کیا وہ موڑ نہیں، کہتے ہیں نا اللہ انہاں دی موڑ نہیں سکتا۔ اور پنجابی میں لوگوں نے ایسی باتیں بنائی ہوئی، اپنی ہر زبان میں ہوتی ہے۔ یعنی میں نے کسی کی بات سنی کہ کوئی کہہ رہا تھا کہ ساڈی سندا نہیں تے اینا دی موڑدا نہیں، کیا مطلب ہے کہ اللہ ہماری دعا سنتا ہی نہیں ہے اور یہ بزرگوں کی کبھی موڑتا ہی نہیں، یعنی ان کو نو نہیں کہہ سکتا اللہ تعالیٰ، اللہ تعالیٰ ڈونٹ ریفیوز دیم۔ یا کوئی کہتا ہے ساڈی اینا اگے تے اینا دی رب اگے، یہ بات درست نہیں ہے، اللہ مجبور ہے نعوذ باللہ، اللہ تعالیٰ تو کہتے ہیں کہ میں ساری دنیا کو ختم کر دوں، مجھے کوئی پوچھ نہیں سکتا، یہ اس کی ذات ہے، اس کو پتہ ہے کس کی مانے۔ تو ان دو معنوں میں قطعاً اجازت نہیں۔ سورۃ زمر آیت 3 میں بھی اللہ تعالیٰ نے مشرکین مکہ کی اس عادت کا ذکر کیا، کیا کہا کرتے تھے، مَا نَعْبُدُهُمْ إِلَّا لِيُقَرِّبُنَا إِلَى اللَّهِ زُلْفَى، کہتے تھے ہم ان کی عبادت اس لیے کرتے ہیں کہ یہ ہمیں اللہ کے قریب کر دیں۔ اسی طرح سورۃ یونس کی آیت 18 میں آتا ہے وَيَقُولُونَ هَؤُلَاءِ شُفَعَاؤُنَا عِنْدَ اللَّهِ، وہ کہتے ہیں یہ ہمارے سفارشی ہیں اللہ کے سامنے۔ آج مسلمانوں نے بھی کچھ ایسی ہی باتیں کر لیں، تو یہ بات درست نہیں۔ اللہ کسی کے آگے مجبور نہیں، اس کو کسی کی فکر نہیں کہ کوئی کسی کی اگر میں نے قبول نہ کی تو شاید کچھ اس کی بات ہوگی، وہ تو ہم سب کو دعوت دیتا ہے۔ وَإِذَا سَأَلَكَ عِبَادِي أَنِّي فَإِنِّي قَرِيبٌ، میں قریب ہوں، سب کی سنتا ہے، وہ عالم کی بھی سنتا ہے، وہ جاہل کی بھی سنتا ہے، وہ رات کو بھی سنتا ہے، وہ دن کو بھی سنتا ہے، وہ خلوت میں بھی سنتا ہے، وہ جلوت میں بھی سنتا ہے، تنہائی میں بھی سنتا ہے اور محفل میں بھی سنتا ہے، وہ صرف بعض زبانوں کی نہیں بے زبانوں کی بھی سنتا ہے۔ اس کے لیے یہ سوچنا کہ کسی اور کے ساتھ وہ معاملہ رکھ دے یا کسی کی سنتا ہے کسی کی نہیں سنتا، تو یہ بات درست نہیں ہے۔ انسان کو اپنے ایمان کا جائزہ لینا چاہیے۔ دیکھیے یہ اتنی معمولی باتیں، ایک چھوٹی سی بات ہے، ہلکے سے فرق سے جنت اور جہنم کی بات ہے، اسلام سے کفر کی بات ہے یا سنت سے بدعت کی بات ہے، عقیدہ اتنی باریک لائن پیدا کر دیتا ہے کفر اور اسلام کے بیچ میں کہ بعض دفعہ انسان اپنی نظر میں دین پہ ہوتا ہے لیکن دوسری طرف وہ اللہ کی نگاہوں میں کچھ اور بن چکا ہوتا ہے۔ یہ چیز بہت سمپل ہے، اگر اس کو اگر سمجھ گئے ہیں تو میرا لئے سارے معاملے ہی ختم۔ ایک طرف بالکل حد پہ جا کے انکار کر دیا جاتا ہے اور ایک طرف بالکل محبت کے نام پہ اس طرح کہا جاتا ہے، اور یقیناً جو لوگ ایسا کرتے ہیں وہ محبت میں کرتے ہیں، کسی کی نیت پہ کوئی شک نہیں ہونا چاہیے۔ یاد رکھیے کہ ہر بندہ چاہے وہ غلط کام کرتا ہے لیکن وہ محبت کے نام پہ کرتا ہے، تو اصل میں علم نہیں ہے نا۔ جب اللہ کی کتاب کھلتی ہے، اب یہ آیت سامنے زندگی میں آتی ہے، کھلتی ہے، پتہ چل جاتا ہے، انسان اپنے آپ کو بدل لیتا ہے، بات ختم۔ نہ جھگڑا، نہ بحث، نہ جنت کسی کا آبائی گھر ہے، نہ کسی کو اس سے کوئی روک سکتا ہے، نہ کسی کو زبردستی اس میں داخل کر سکتا ہے۔ تو پھر ضرورت ہے اس بات کی کہ جو ٹھیک چیز ہے اس کو لے لیا جائے، جو ٹھیک نہیں اس کو چھوڑ دیا جائے، نہ کسی کی کسی سے دشمنی ہے، کہ اس کے حصے کی جنت اس کو لینی ہے. اگر انسان اللہ کے نبی کی محبت کا دعویٰ بھی کرتا ہے اور کہتا ہے کہ اللہ مجھے تیرے نبی سے بڑی محبت ہے اور اس محبت کے وسیلے سے اس کے توسط سے مجھے معاف کر دے, تو پھر اس محبت کا اظہار بھی دکھانا چاہیے. یہ مشروط بات ہے. زبان سے محبت کی بات نہیں, عمل سے پتہ چلے, اطاعت سے پتہ چلے, اتباع سے پتہ چلے کہ بندہ اللہ کے نبی صلی اللہ علیہ وسلم سے کتنی محبت کرتا ہے. یہ نہیں کہ اللہ کے نبی کے محبت کرنے والوں کے دعوے ہوں, ہم آپ کے چاہنے والے, ہم آپ کے عاشق, اور عملی زندگی میں سنتیں نہیں, عمل نہیں, ایسی چیزیں جو ہیں انسان کو پھر فائدہ نہیں دیتی. پھر اسی طرح آپ دیکھیے کہ ایک اور بات کہ جس میں ہم یہ دیکھ سکتے ہیں, جو پہلی مثال دی تھی اس میں آپ دیکھ سکتے ہیں کہ انسان اپنے نیک اعمال کا بھی وسیلہ دے سکتا ہے. بہت ہی معروف روایت ہے, صرف حوالے سے سمجھ جائیں گے آپ, کہ بنی اسرائیل کے 3 لوگ کسی اندھیری رات میں بارش سے بچنے کے لیے ایک غار میں چلے گئے, اور غار کے منہ پہ ایک پتھر آ گیا, دروازہ بند ہو گیا. اب اندر پھنس کے اب کیا کریں؟ اس وقت انہوں نے کہا کہ چلو اپنی کسی نیکی کو یاد کرتے ہیں, اور اللہ تعالیٰ سے کہتے ہیں کہ اگر تو ہمارے اس عمل سے راضی ہے تو پھر ہمارے لیے یہاں سے نکلنے کا راستہ بنا دے. اور ایک ایک نیکی انہوں نے یاد کی, ایک نے ماں باپ سے حسن سلوک کی بات کی, ایک نے اپنے امپلائی کے ساتھ فیئر ہونے سے کی بات کی, اور تیسرے نے اپنے نفس پہ قابو کی بات کی کہ اپنی کسی چچا ساتھ بہن سے اس کا معاملہ تھا لیکن اللہ کے خوف سے اس نے اس کو چھوڑ دیا, اور ان تینوں نے اپنی بات کا ذکر کیا, اور آہستہ آہستہ غار سے پتھر ہٹتا گیا اور ان کے نکلنے کا راستہ بن گیا. صحیح بخاری کی روایت ہے اور بہت ہی طویل روایت ہے. تو اس سے دلیل مل جاتی ہے کہ انسان اپنا عمل پیش کر سکتا ہے. لیکن یہاں میں جب بھی آتی ہوں تو میں ایک لمحے کے لیے ضرور سوچتی ہوں, کیا میرے پاس کوئی ایسا عمل ہے جس کو خالص اللہ کے لیے پیش کروں؟ دیکھیے نیکیاں ہم دن رات کرتے ہیں الحمدللہ, اللہ سے مدد مانگتے ہوئے, چھوٹی بڑی کچھ عادتاً کرتے ہیں, کچھ دوسروں کو دیکھتے ہوئے رغبت سے کرتے ہیں, لیکن کوئی تھوڑی سی نیکیاں ریزرو میں ضرور رکھنی چاہیے. کوئی ایسی نیکی ضرور کروں گی جو خالص اللہ کے لیے, چھپا کے, کونے میں بچ کے. وہ آپ کے اندر کے دل کا کوئی جذبہ بھی ہو سکتا ہے, کسی دشمن کو معاف کرنا بھی ہو سکتا ہے, وہ آپ کا کسی سے بدلہ لینے کی قدرت کے باوجود بدلہ نہ لینا بھی ہو سکتا ہے, وہ کسی کا مال معاف کرنا بھی ہو سکتا ہے جس نے آپ کا مال دینا تھا, وہ کسی کی بے عزتی کرنے کے جذبات سے بھرپور ہونے کے باوجود اللہ کے لیے چپ کرنا بھی ہو سکتا ہے, وہ کسی مسجد سے ایک ٹیشو پیپر اٹھانا بھی ہو سکتا ہے, وہ رات کی تنہائیوں میں کہیں جا کے ویکیوم کرنا بھی ہو سکتا ہے. آئیے میں بھی اور آپ بھی نیت کرتے ہیں. پہلے تو آپ نے بہت ساری نیکیاں کی ہی ہوں گی ایسی, لیکن آج اس آیت کو پڑھتے ہوئے, اس بات کو سنتے ہوئے عمل کی نیت کرتے ہیں اور کوئی ایک نیکی ایسی کریں گے چپکے سے, پھر کوئی ظاہر کرے تو کرے, نہ کرے تو نہ کرے, کیونکہ یہ تو خفیہ نیکی ہے تو اس کی اجازت ہے, اور یہی چیز پھر بندے کو رب کی نگاہوں میں اٹھاتی ہے. اور اس کی ایک اور دلیل بھی آپ کو دوں گی, سورۃ آل عمران کا آخری رکوع جس کو تہجد میں اللہ کے نبی صلی اللہ علیہ وسلم پڑھا کرتے تھے, ربنا اننا سمعنا منادیا ینادی للایمان, وہ دعا آپ نے یاد کی تھی نا, کہ وہ کیا دعائیں کرتے ہیں رات کی گھڑیوں میں, کہ بے شک اے رب ہم نے سنا ایک پکارنے والے کی پکار کو جو پکارتا تھا ایمان کی طرف. یعنی ایک بندہ ہے, نبی صلی اللہ علیہ وسلم کی طرف اشارہ تھا کہ جو ہمیں ایمان لانے کی دعوت دیتا ہے, جو ہمیں اللہ سے ملانے کی دعوت دیتا ہے, اور ہمارا حال کیا ہے کہ ہم اس کی بات کو سن کے مان رہے ہیں. کتنے خوش بخت لوگ ہوتے ہیں جو ایمان کی دعوت کو قبول کر لیتے ہیں. تو ربنا اننا سمعنا منادیا ینادی للایمان, کیا ان آمنوا بربکم, ایمان لے آؤ اپنے رب پر, مان جاؤ اس کو. ہم نے کیا کیا, فآمنا ربنا فاغفر لنا ذنوبنا, اے اللہ پھر ہم ایمان لے آئے, اللہ تعالیٰ ہم نے مان لی بات, ہم مان گئے, سرنڈر کر دیا, لہٰذا اب آپ کیا کریں, فاغفر لنا ذنوبنا, ہمارے پچھلے گناہوں کو معاف کر دے, وکفرنا سیئاتنا, اور ہماری کوتاہیوں کو دور کر دے, ہماری مسٹیکس کو دور کر دے, خطاؤں کو دور کر دے, اور وہ توفنا مع الابرار, اور ہمیں ابرار کے ساتھ مارنا नेक लोगों के साथ मौत आए, और ये कब होगा जब ज़िंदगी नेक लोगों के साथ होगी। फिर आगे भी दुआ है उनकी, रब्बना वातिना, लेकिन इसमें ये जो लफ्ज़ है ना फ़आमन्ना, इसको हाईलाइट कर ले। ये है वसीला, अपने ईमान का वसीला पेश किया कि अल्लाह ताला हम ईमान ले आए हैं, अब तो हमसे राज़ी हो जा। तो इससे भी इंशाल्लाह ताला अल्लाह ताला की रहमत जोश में आती है। और ये ऐसे ही जैसे कोई आपको अपना कोई अच्छा अमल याद कराए, तो वाकई अगर आपके दिल में किसी के लिए कभी यानी गुस्सा आता है, घर में रहते हुए बहन भाइयों में अक्सर ऐसे मामलात हो जाते हैं, तो एकदम कोई आपको याद कर जाता है, देखो मैंने फ़लां वक्त पे तुम्हारी मदद की थी ना, तो आप कहते हैं हाँ, तो फ़ौरन आप कूल डाउन होते हैं कि चलो कोई बात नहीं ना, अगर इसने मुझे नुकसान दिया या मुझे इसने कोई गलत बात कह दी है, तो इसने मुझे वो फ़ायदा भी तो दिया था, तो आप फ़ौरन ठंडे होते हैं। ये बिल्कुल यही इसकी इस वक्त यानी बेस भी यही है कि अल्लाह की रहमत को जोश दिलाने के लिए। लेकिन यहाँ ये जहन में रखिएगा कि ये कोई एहसान जताने वाला अंदाज ना हो, रोब डालने वाला नहीं, देखो अल्लाह ताला ने ये किया वो किया वो किया अब तू दे दे, ये तो मोहब्बत के साथ दें, ये नरमी से करने वाली बातें हैं। इसी तरह सुन्नत से कुछ और चीज़ों का वसीला भी मिलता है, वो क्या, अल्लाह ताला के नामों का वसीला, सिफाते इलाही का वसीला, यानी अल्लाह का कुर्ब अल्लाह के नामों के ज़रिए। इसकी क्या दलील है, एक दुआ जो हम सब सुबह शाम 3 दफ़ा पढ़ते हैं, और अगर नहीं पढ़ते तो पढ़नी चाहिए। सल्लम ने फरमाया कि सुबह शाम 3 मरतबा जिसने ये दुआ पढ़ी, आऊज़ु बिकलिमातिल्लाहित्तामाति मिन शर्रि मा खलक, मैं अल्लाह की पनाह में आता हूँ उसके कलेमात के ज़रिए, हर उस मखलूक के शर से जो उसने पैदा की। तो कहा कि फिर अल्लाह ताला उसको शर से बचा लेगा। तो इसमें आप देखिए बी कलीमात, इस लफ्ज़ को आप हाईलाइट कर सकते हैं, आप अल्लाह के कलेमात का वसीला दे रहे हैं। इसी तरह सूरत अल आराफ में भी आती है एक आयत, वलिल्लाहिल अस्माउल हुस्ना फदउहू बिहा, अल्लाह के खूबसूरत नाम है उनके ज़रिए पुकारो। प्रैक्टिकल क्या फॉर्म होगी इसकी, बस आप कह सकते हैं या रहमान या रहीम या मालिक या गफ्फार या कुद्दूस, इग़फिर ली मुझे माफ़ कर दे, या आप कह सकते या अरहमुर राहिमीन, ए रहम करने वाले तेरी रहमत का वास्ता, अल्लाह तेरे बख्शने का वास्ता, ए अल्लाह तेरे माफ़ करने का वास्ता, तो ये कह सकते हैं इंशाअल्लाह ताला अल्लाह ताला के तमाम नाम और उसकी सिफात को। इसी तरह एक चीज़ जिसकी वसीले के नाते से जिसका जिक्र करना ज़रूरी है, और वो क्या है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की एक रिवायत है, मुस्नद अहमद की रिवायत है, उसका ख़ुलासा आपके सामने रखूँगी। आपने फरमाया कि जब तुम अजान सुनो, जब तुम मौज़िन की आवाज़ सुनो, अजान सुनो, तो फिर क्या कहो, जो उसने कहा तुम भी उसके पीछे वही कहो, यानी सेम वही कहो, और जहाँ आपको पता है कि हय्य अलस सलाह और हय्य अलल फलाह आता है, वहाँ भी यही कहो, और उसके बाद मुझ पे दरूद भेजो, और उसके बाद फिर तुम ये दुआ पढ़ो। किताबुल आज़ान में है, और सही मुस्लिम में ये रिवायत किताबुस्सलात में है, अल्लाह के नबी सल्लम के आलमोस्ट वही लफ्ज़ से मिलते जुलते जिसका ज़िक्र किया कि तुम ये करो और मेरे लिए ये दुआ करो, क्या, यानी दरूद पढ़ो और उसके बाद मेरे लिए वसीला मांगो, वो मेरी शिफात का मुस्तहिक होगा। और दुआ क्या थी, अल्लाहुम्मा रब्ब हाज़िहि दावत तामा वस्सलातिल क़ाइमा आती मोहम्मद अल वसीलत वल फदीला बब असहु मकाम महमूद अल्लज़ी वअत्तहु, ए अल्लाह तू रब है इस पुकार का, यानी ये जो पुकार हुई अजान है तो इसका भी रग है, रब है, और जो नमाज़ कायम होगी उसका भी, तू नबी सल्लम को दे वसीला और फजीला, और उनको मकामे महमूद पर मबूस कर दे जिसका तूने उनसे वादा किया है। तो यहाँ लफ्ज़ नोट कीजिएगा, आती मोहम्मद अल वसीला, अल्लाह के नबी को वसीला दे। तो पूछा गया कि वसीला क्या है, तो आपने फरमाया ये जन्नत का आला मुकाम है, और मैं गुमान करता हूँ कि वो एक ही बंदे को मिलेगा और वह मैं होऊंगा। ठीक है, यहाँ आप देखिए ये कहा है आती दे नबी को मोहम्मद को वसीला, ये तो नहीं कहा कि वज अल हु वसीला, جو لوگ اللہ کے نبی کو ایز اے پرسن یا آپ کی ذات کو وسیلہ بناتے ہیں ان کے لیے بہت بڑی دلیل ہے. حالانکہ بعض لوگ اسی دعا کا ہی ذکر کرتے ہیں کہ دیکھیں آپ نے تو خود کہا وسیلہ مانگو, تو یہ تو کہا کہ ان کے لیے وسیلہ مانگو, یہ نہیں کہ انہی کو وسیلہ بنا دو. بہت فرق پڑ جاتا ہے نا اس بات سے. اللہ تعالیٰ ہمیں ایسے کام کرنے کی توفیق دے کہ جس کے ذریعے ہم اللہ تعالیٰ کے نبی صلی اللہ علیہ وسلم کا قرب پا سکیں. مسند احمد کی ایک روایت میں بھی آتا ہے کہ سنتوں پر عمل کر کے اللہ کا قرب حاصل کرو, اور یہ بات تو آپ پیچھے بھی پڑھ چکے کہ جس نے اللہ کی محبت چاہنی ہے وہ اللہ کے نبی کی اطاعت کرے. اگر تم اللہ کی محبت چاہتے ہو تو اللہ کے رسول کی اطاعت کرو, انشاءاللہ تعالیٰ اللہ تعالیٰ راضی ہو جائے گا, اور یہی ہم بھی چاہیں گے کہ اللہ تعالیٰ ہم سے راضی ہو جائے. کیا ملے گا؟ لعلکم تفلحون, تم فلاح پا جاؤ گے. یعنی قرب پا کر جہاد اور تقویٰ کے ذریعے تم کامیاب ہوگے. تفلحون کا لفظ جو ہے اس میں دو چیزیں ہوتی ہیں, صرف کامیابی نہیں ہے, نقصان سے بچنا بھی ہے. یہ ڈیول پروسیس ہوتا ہے. پہلا اس کا درجہ کیا ہوتا ہے؟ حصول المطلوب, مطلوب چیز کو پا لینا, حاصل کر لینا مطلوب چیز کو. جو آپ کی ڈیمانڈ تھی نا, جو ڈیزائر تھی, اس کو آپ نے پا لیا, یہ پہلا درجہ ہوتا ہے. لیکن بعض اوقات یہ چیز ملتی تو ہے لیکن بڑے مشکل مرحلات میں. مثال دوں گی, اگر ایک عورت ہے اس کو بچے کی خواہش ہے, بچہ اس کو مل تو جاتا ہے لیکن بہت تکلیفوں سے, بہت تکلیف ہوتی ہے, اور بعض دفعہ ماں کی جان بھی چلی جاتی ہے, یا بیمار ہو جاتی ہے, یا خدا نخواستہ بچے میں کوئی نقص ہوتا ہے. مل تو گیا بچہ لیکن پورا نہیں ملا, تو یہ فلاح نہیں ہے. فلاح کیا ہوتی ہے؟ حصول المطلوب, مطلوب چیز کو حاصل کر لینا, اور نقصان سے بچنا, نقصان سے بچتے ہوئے چیز کو حاصل کرنا. یہ دو چیزیں ملتی ہیں تو لفظ فلاح بنتا ہے. اللہ نے کس چیز کو فلاح کہا ہے؟ یہاں یہ بھی دیکھ لیں, اللہ کے قرب کو. جس نے رب کو پا لیا وہ فلاح پا گیا. قد افلح من زکاہا وقد خاب من دساہا, اور کون کامیاب ہوا؟ جس نے اپنے نفس کا تزکیہ کر لیا اور اپنے آپ کو سلا دیا, یعنی اپنی انا کو سلا دیا. قد افلح من زکاہا, سورہ غاشیہ ہے یا لیل ہے آپ لوگ چیک کر لیجئے گا. ہم کیا سمجھتے ہیں کامیابی؟ خواہشات کا پورا ہونا. حالانکہ اب دیکھیں خواہشات کی تو کوئی حد ہی نہیں ہے, ایک پوری کریں گے تو دوسری پہ نکل جائیں گے. تو لہٰذا آپ کہہ سکتے ہیں کہ دنیا کی کوئی چیز جو ہے وہ فلاح نہیں ہے. ایک پوری تو دوسری, دوسری گئی تو تیسری. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کسی ایک آیت پہ عمل کرنے کی توفیق بھی دے, اور واقعی ہمیں اپنا قرب دے دے. دو عالم سے کرتی ہے بیگانہ دل کو, عجب چیز ہے لذت آشنائی. ہم بھی تو اپنی زندگی میں اس قرب کو پائیں جو راتوں کو جگانے کے لیے انسان کو تیار کرتا ہے. پھر غار حرا میں ساری ساری رات کا بیٹھنا چھپتا نہیں ہے. یہ کب ہوتا ہے؟ جب محبت آتی ہے. اب دیکھیں جس کو اللہ سے محبت ہو جائے گی تو پھر اس کا دل بھی چاہے گا نا اللہ سے باتیں کرنے کو, پھر نماز میں دل لگے گا, پھر قرآن میں دل لگے گا, پھر وہ اس کی ساری چیزوں کو ساتھ لے کے چلے گا, تو انشاءاللہ اس کو اس سے اللہ تعالیٰ کی مزید محبت نصیب ہوگی. اب ساتھ ہی اس کی اپوزٹ بات کہہ دی کہ ان الذین کفروا, مگر وہ لوگ جو کفر کریں ان کا حال کیا؟ لو ان لہم ما فی الارض جمیعاً, ان کے لیے وہ سب کچھ جو زمین میں ہے, جمیعاً سارے کا سارا, سب کچھ جو ہے وہ دینا چاہیں گے قیامت کے دن, بلکہ اس سے بھی دگنا, تاکہ قیامت کے دن کے عذاب کے بدلے فدیے میں چھوڑ چھٹ دے کے چھٹ جائیں. ما تقبل منہم, قبول نہیں کیا جائے گا. کیوں دے رہے ہو؟ ہمیں نہیں چاہیے تم سے. ہم نے تو ایک وقت تھا تم سے صرف 100 میں سے 250 مانگے تھے, آؤٹ آف 100 2.5% مانگا تھا. اس وقت تو تم نے نہیں دیا. تمہارے 24 گھنٹوں میں سے 1-2 گھنٹے ہی تو مانگے تھے عبادت کے لیے, اس وقت تم نے نہیں دیے. تمہارے بچوں کو پورا ہی تو نہیں مانگا تھا, ان کا کچھ وقت, ان کا کچھ مقصد ایسا کہ جس سے اللہ تعالیٰ کے دین کو فائدہ ہو جائے, یہی تو مانگا تھا نا. تو جب تم نے ये नहीं दिया तो आज जो मर्जी दे दो। दुरुस्त नहीं, आज माफिल अर्दी जमीन, सब जमीन का। देखिए जमीन का सब कहा है, आसमान का नहीं कहा। क्यों? इसलिए कि आसमान की चीज़ें इंसान के हाथ में नहीं है, वरना तो शायद आसमानों पे भी जंगें लगी होती। ज़मीन के सारे ख़जाने ले आओ, सारा सोना ले आओ जो पहाड़ों की गोद में है, चांदी ले आओ, सारा पेट्रोल ले आओ, गैस के ज़खायर ले आओ, मशरिक़ मगरिब शमाल जनूब फिर जाओ, सब कुछ ले आओ, लेकिन फरमाया कबूल नहीं होगा। इंसान उस दिन देना चाहेगा ना? एक सही रिवायत में आता है, सही मुस्लिम की रिवायत भी है, सिफ़तुल क़यामा बाब है, और सही बुखारी में किताबुर रिक़ाक़ वल अम्बिया में है। क़यामत के दिन अल्लाह ताला एक जहन्नमी को जहन्नम से निकाल कर अल्लाह ताला की बारगाह में पेश किया जाएगा। अल्लाह ताला उससे पूछेगा, तूने अपनी आरामगाह कैसी पाई, कैसा है तेरा ठिकाना? वो कहेगा, बदतरीन आरामगाह, यानी बहुत ही बुरा स्टेइंग प्लेस। अल्लाह ताला फरमाएगा, क्या तू ज़मीन भर सोना देकर इससे छुटकारा हासिल करना पसंद करेगा? वो हाँ में सर हिलाएगा कि जी ऐसा करूँगा। अल्लाह ताला फरमाएंगे, मैंने तो दुनिया में इससे भी बहुत कम का मुतालबा किया था, तूने वहाँ उसकी परवाह नहीं की, और इसे दोबारा जहन्नुम में डाल दिया जाएगा। अल्लाहुम्मा ला तजअलना मिन्हुम। और आपको बताया कि वहाँ इंसान क्या कुछ फ़िदिये में देना चाहेगा, वो चीज़ें जो दुनिया में इंसान की मनपसंद होती हैं। माफिल अर्द में सिर्फ बेजान चीज़ें नहीं आती, जानदार चीज़ें, रिश्ते, मोहब्बतें, अपने प्यारे, ये सब जो अल्लाह के दीन से या उसको कबूल करने से रोकते हैं, इसको लोग पेश करेंगे। आप कहेंगे इतनी बड़ी बात? जी, ये कुरान पाक ही से मैंने आपके सामने रखी, सूरत अल मारिज की आयत नंबर 11 से लेके 18, 11 to 18 में आता है। युबस्सरूनहुम यवद्दुल मुजरिमु लव यफ्तदी मिन अज़ाबि यौमिइज़िन बिबनी। वो एक दूसरे को दिखाए जाएंगे, यानी एक दूसरे को सब देखेंगे मैदाने माक्षर में, कौन कहाँ पकड़ा हुआ है। और उस दिन मुजरिम चाहेगा कि काश फिदिये में दे दे उस दिन के अजाब से बचने के लिए अपने बेटों को, बनी बेटे को, बल्कि बनीन है ना, बनी बेटों को जमा है, कि सब बेटों को वो दे दे। वह साहिबती ही व अखी, और अपनी बीवी को और अपने भाई को। वह फसीलती हल्लती तुवी, और अपने उस कुंबे को जो उसको जगा देता था, उसकी बैक था, वो उसको सपोर्ट करता था। वह मन फिल अर्दी जमीयन, और जो सब कुछ है ज़मीन में। सुम्मयुंजी, फिर उनको निजात मिल जाए। छोड़ दे, मुझे छोड़ दो, इन सबको ले लो, क्या कहा जाएगा? कल्ला, हरगिस नहीं, इन्नहा लज़्ज़ा, ये तो शोलों वाली आग है। नज़्ज़ात लिश्शवा, जो चेहरे की खाल को छुलस देती है। तदऊ मन अदबर व तवल्ला, जो पुकारती है हर एक उसको जिसने पुश्त फेरी और मुंह मोड़ के चला गया। व जमा फ़ाउआ, और जमा किया और गिन गिन के रखता रहा। अल्लाह ताला हम सब को इस बुरे हशर से बचाए। हाल क्या होगा इनका जहन्नुम में? युरीदून अन यख़रुजू मिनन नार, चाहेंगे इस आग से निकल जाएं, बचे। वमा हुम बिखारिजीन मिन्हा, नहीं निकल सकेंगे। जहन्नुम के चौकीदार इतने गाफिल नहीं है कि जो चाहे वहाँ से निकल के भाग जाए। ये ऐसी जेल नहीं है कि जहाँ से कोई रस्सियाँ तोड़ा के निकल जाए, वहाँ से नहीं निकलेंगे। वलहुम अज़ाबुम मुक़ीम, उनके लिए दर्दनाक अज़ाब है। मैं इस आयत को जब पढ़ती हूँ ना, तो मेरे जहन में एक मंज़र बनता है, और वो क्या है कि जब आप पानी को उबालते हैं, कभी शायद आपने पतीले में पानी उबाला हो, बाद लोग बच्चों के फीडर या उनके ढक्कन उबालते हैं, तो आप देखते हैं कि जो ही पानी को जोश आता है ना, तो वो ढक्कन या कोई ऐसी चीज़ें जो होती हैं ना हल्के वज़न की, वो सब ऊपर आ जाती हैं, तैरने लगती हैं ऊपर ही ऊपर, और ज़रा पानी ज़्यादा हो तो वो फिर बाहर गिरती हैं। मुझे ऐसे लगता है कि जहन्नुम जोश खा रही है, और ये लोग उसके अंदर से निकल निकल के बाहर मारे जा रहे हैं, बाहर फिर रहे हैं, और फरिश्ते उनको वापस अंदर लेके जा रहे हैं। तुम कहाँ चले गए? कैदी हो, कैद से निकल के भाग रहे थे, छुटना चाहते थे। अल्लाह अकबर। इसी का ज़िक्र सूरत अल मोमिनून की आयत 107 और 108 में भी है, 107 और 108। रब्बना अखरिजना मिन्हा फ़इन उदना फ़इन्ना ज़ालिमून। ए हमारे रब, हमें इससे निकाल, फिर अगर हम दोबारा वही काम करें तो हम बहुत ज़ालिम होंगे। कि दुनिया में जाने के बाद अगर वही काम किए तो हमें फिर ले आना, हम ज़ालिम हैं। क्या जवाब मिलेगा? कालख सऊफ़ीहा वला तुकल्लिमून। धुतकारे पड़े रहो इसी में और मुझसे कलाम ना करो। इख्सा कहते हैं कुत्ते को धुतकारना। कभी कुत्ता पीछे पड़ता है ना तो लोग उसको पत्थर उठा के फेंकते हैं, हुत धुत धुत पीछे भागो और मुझसे कलाम ना करो। तो कल्लिमून, नून के नीचे ज़ेर है जो अल्लाह ताला की तरफ जा रही है, मुझे ना पुकारो, मेरे से कलाम ना करो। क्यों भाई? इन्नहु काना फरीकुम मिन इबादी। बेशक वो एक गिरोह था मेरे बंदों का। यकूलूना रब्बना आमन्ना फ़ग़फ़िर लना वरहमना वअंत खैरुर राहिमीन। जिन्होंने ये कहा था कि रब हमारे, हम ईमान लाए, हमें माफ़ कर दे और हम पे रहम फरमा, और तू बेहतरीन रहम करने वाला है। तुमने क्या किया? फ़त्तख़ज़्तुमूहुम सिख़रिया, तुमने उनका मजाक उड़ाया। हत्ता अंसौकुम ज़िक्री, यहाँ तक कि तुम्हें मेरी याद भी भूल गई, यानी उनके मजाक उड़ाने में तुम मुझे ही भूल गए। वकुंतुम मिन्हुम तदहकून, और तुम उनसे हंसते थे। अल्लाह ताला हम सबको इस बुरे हशर से बचा के रखे और उस दिन की हसरतों से बचाए। और ऐसे लोग दुनिया में अगर अल्लाह ताला उनको हमारे ज़रिए से ही दीन की दावत दिलवा सके तो हम सबको इसकी कोशिश करनी चाहिए। इंसानियत कहाँ जा रही है? इसी तरह सूरत हज की आयत नंबर 22 में भी एक आयत आती है, वो भी आपके सामने पढ़ देती हूँ। सूरत हज आयत नंबर 22। कुल्लमा अरादू अन यखरुजू मिन्हा मिन गम्मिन उईदू फीहा वज़ूक़ुल अज़ाबल हरीक। जब कभी वो इरादा करेंगे कि इससे निकल जाएं, यानी इस गम से, तो उसमें दोबारा लौटा दिए जाएंगे और कहा जाएगा जलने का अजाब चखो। और इससे ऊपर जहन्नुम की इतनी ज़बरदस्त आयतें थी। देखिए जहन्नुम एक हकीकत है, ये खेल नहीं, ये मजाक नहीं है, ये आग है। नारुल्ला, अल्लाह की जलाई हुई आग, कितनी बड़ी होगी, कितनी शदीद होगी, कि जिसके लिए सूरत हज के अंदर ही अल्लाह ताला फरमाते हैं आयत नंबर 19 में, हाजानि हस्मान इख्तसमू फी रब्बिहिम। ये दो झगड़ने वाले गिरोह हैं जो रब के बारे में झगड़ते हैं। फल्लज़ीना कफरू कुत्तियत लहुम सियाबुम मिन नार। वो लोग जो इनकार करते हैं उनके लिए आग के कपड़े काट दिए गए, यानी काट दिए, बस अब सिलने की देर है, और अल्लाह के लिए तो वो भी नहीं। युसब्बु मिन फौकि रुऊसिहिमुल हमीम, इनके सरों के ऊपर खौलता हुआ पानी डाला जाएगा। पानी क्या करेगा? युस्खरु बिही मा फी बुतूनिहिम वल जुलूद, वो गला के रख देगा जो उनके पेटों में है और उनकी खालों को, यानी सर के रास्ते सुराख करके पानी डालेंगे और वो अंतड़ियाँ, इंटेस्टाइन के रास्ते, गंदगी के रास्ते जिस्म से घुल के निकल जाएंगे और उनकी खालें गल जाएंगी। वलहुम मकामियु मिन हदीद, और उनके लिए लोहे के हथौड़े हैं। अल्लाह ताला इंसानियत को इस बुरे अंजाम से बचा। वो कोई भी हो, वो हम हो या कोई और हो, ऐ अल्लाह तो किसी को दूर से भी जहन्नम के करीब ना करवाना, और जिन लोगों के दिल में हल्की सी खैर भी है उनको इस दीन की तरफ ले आ।